हृदय को तरंगाला हृदय संग जोड़ी दीने हृदय को तरंगाला हृदय संग जोड़ी दीने हराए को बाटोला मूल बाटो मोड़ी दीने यो हो रेडियो
साहित्य परिषद भुटान अन्तर्गत रेडियो सृजनाको अर्को प्रस्तुति जहाँ वास्तविकताको परिधिभित्र रहेर लेखिएका हृदय स्पर्शी कथाहरूको वाचन कार्यक्रम अलिखित शब्दहरू आज पनि कार्यक्रम उत्पादक तथा प्रस्तोता म शान्त सरोवर प्रस्तुत भएको छु। स्वीकार्नुहोस् साहित्यिक अभिवादन। आजको यस प्रस्तुतिमा निर्माण प्रकाशनले प्रकाशनमा ल्याएको पारिजातका सङ्कलित रचनाहरू ग्रन्थ तिनबाट आदिम देश र वादशाला आउँदा जाँदा वाचन गर्दैछु। कार्यक्रममा स्वागत गर्दै सुरुमा जगदीश समालको यो सुमधुर आवाज समर्पण गर्दछु।
किनारमा उभिएको छु म किनारमा उभिएको छु
थकित छु उदास छु मनभरि पिरहरूले खिचिएको छु थकित छु उदास छु मन पिरहरूले खिचिएको छु छालहरू ओ छालहरू आएर दुःख पखालेर जाऊ म किनारमा उभिएको छु म किनारमा
बगू मलाई भिजाएर जाऊ म किनारमा उभिएको छु म किनारमा उभिएको छु
पाप र अपराध दुवै थरीलाई छनोटपछि छनोटको कसीमा राखेर पनि यसको कुनै परिभाषा हुन सकेको छैन। म आफूलाई त पापी कहिल्यै ठान्दिनँ, तर मेरा ढोङ र विडम्बनाहरू कानमा दैववाणी ठोकिन आइपुग्छ। एकपल्ट आफूलाई नङ्ग्याएर हेर, सम्झन्छु आवरणले त मानिस यसै पनि नाङ्गिएको छ भने यहाँ नाङ्गिनुको अर्थ के हुन आउँछ? अब अर्थ खोज्नु हुँदैन, कारण अर्थ नहुनु नै अर्थको एउटै चरम विकसित स्थिति प्रमाणित भइसकेको छ। यसैको सान्त्वनामा झुन्डिएर अल्मलिएर मानिसहरू आफ्ना समयहरू काट्दैछन्। मलाई त डर लाग्छ, आफू भित्रबाट आफूलाई निकाल्न सक्दिनँ, तर मलाई नाङ्गिनु छ। सायद यहाँ लाज बचाउनु अत्युक्ति नहोला। भित्र कता कता एउटा मरण च्यासे ठुहुरो, यद्यपि गिज्याउँदै भावनाले चिच्याउँछ, म सानको एउटा आभास मात्र। जब आफूभित्र संस्कार, ईश्वर र विश्वास मरिसक्छ, कल्पना गर्नुहोस्, ट्रेजेडी एक मुस्लो धुवाँ जसलाई कहीँ कतै उडान दिने ठाउँ छैन। यसैले कि मानवीय मूल्य, नैतिक प्रतिष्ठा, सामाजिक निष्ठताका पर्खालहरू सबै भत्काइएर समताल भइसकेका छन्। यो समताल, यसको अटल गहिराई हेर्न मन खाली लाग्छ। बुझ्नुभयो यो मैले नाङ्गिनुको अर्थ दिएको? यसरी म बाहिर आउन सक्दिनँ, पटक्कै सक्दिनँ। तपाईँहरू सबलाई थाहा छ कि आदिम देश हो यो। यहाँ डरलाग्दा जात्रा र नृत्यहरूको जुलुस चलिरहन्छ। आदिम देश, आदिम उत्सव, आदिम मानिस र आदिम प्रविधि। अनायस मेरो गालामा मुक्का बज्रन आउँछ, सायद म अपराध बोलिरहेछु। एकपल्ट आफ्नो नाङ्गिने अठोटलाई फेरि समाउँदै बाहिर आउँछु, सम्पूर्ण नाङ्गो तर मरेको हुन्न। अह, कहाँ यस्तरी हिँड्न हुँदैन? कमभन्दा कम अहङ्कारको एउटा झिनो ओढ्ने हुनुपर्छ। केही नहोस्, यी जुलुसहरूमा हत्या गर्न सक्ने क्षमता छ, मानिसको उत्थानलाई भस्मीभूत पार्न सक्ने शक्ति छ। यो आदिम देश हो, यहाँ मलाई बाँकी राख्दैनन्। अस्वीकृति द्रोह होइन हो। यो देशमा एकपल्ट एउटा बुद्ध नाम गरेको शून्यवादीले जन्म लिएको थियो, र आज पर्यन्त उसको मृत्युको थोत्रा मान्यतामा जुलुसहरू रमाएका छन्, र म यसलाई तिरस्कार गर्छु। यो आदिम देश हो। दन्त्यकथाकी मुख्य पात्री सीताको माइतीघर, जसको अस्तित्वविहीन मुर्दा कथामा जुलुसहरू धर्म हृदय हिँडिरहन्छन्, म यसलाई पनि तिरस्कार गर्छु। संस्मरणहरू चिडियाघरमा अटाइनु पर्छन्, तर लाग्छ यो कृष्यौ र कुरुक्षेत्र हुनसक्ने एउटा बाँझो भूमि हो, जो आफ्ना अवधिहरूभरि जुत्रा लासहरूमा उत्सव मनाइरहन्छन्। नयाँ कोयामा नयाँ झुसुलकिराको आकार दिन सकिएन। कस्तो हास्यास्पद छ, तर तितो लाग्छ सम्झँदा। मेरी स्वास्नीलाई सुत्केरी व्यथा लागेपछि आफ्नो गर्भमा रूप र आकार पाइसकेको एउटा अस्तित्वलाई जन्माउन गाह्रो परेको थियो। थाहा छ उसले के भने? यसरी असिन पसिन भएर म एउटा मानिसको अनुहार भएको जन्तु जन्माउन चाहदिनँ। हाँस उठ्दो, मैले अट्ठास गरेको छु उसको यो विडम्बनाप्रति। तर ट्रेजेडी, उमरी र उसले एउटा मृत जन्तु मान्छे जस्तो जन्माइन्। विश्वास गर्नुहोस्, मेरी अज्ञात स्वास्नीको जीवनभरिको निचोड संस्मरणमा यही अन्तिम कथन मात्र मलाई गहकिलो लाग्छ, यसो भनौँ सत्य लाग्छ। उसले मान्छे जन्माउन अस्वीकार गरेकी थिए एकपल्ट, र यही एउटै अस्वीकृति मात्र ऊभित्र पनि ईश्वर तत्त्वको आभास हुनुको परिचय थियो। यहाँ ईश्वर शब्द बेढङ्गी हुन जाला, क्षमा गर्नुहोस्। मैले मेरी अज्ञात स्वास्नीलाई मान्यता दिएँ, उसले मलाई लाची घोषित गरी र मरेकी छ, कारण मान्छे जन्माउन अस्वीकार गर्दा गर्दै मैले उसलाई मान्छेकै नाक नक्सा कल्पेर गर्भधान दिएँ। तपाईँहरू मलाई बाधा दिनुहुन्न, म यसरी एकको होरै नाङ्गिएर हिँडिरहेछु। यो आदिम देश हो, मानिसहरू यहाँ धेरैजसो आँखा चिम्लन्छन्। विश्वासहीनतामा मानिसको मृत्यु हुँदैन, डराउनु निषेध छ। मलाई यहाँ एउटा लाली गुराँसले पुग्दैन, एउटा हिमालले पुग्दैन। यी त धेरै यस्ता अस्वीकृतिहरू हुन्, यिनलाई मान्यता नदिए हुन्छ, तर मेरी स्वास्नीले जस्तै यो पनि मैले बल पुर्याएर गरेको अस्वीकृति। म त धेरै उत्थान भइसकेको मान्छे हुँ, यसैले कि मैले आफ्नै मौलिक कामहरूलाई पनि अस्वीकार गरेको छु। तर एउटा भीषण ट्रेजेडी, यसको कुनै उपाय छैन। जन्म र मृत्यु केवल अनुभूतिहीन अनुभूतिहरू मात्र हुन्, र मानिसहरू केवल सङ्घर्ष र सम्भोगको तितो झर्कोलाग्दो अनुभूतिमा पिल्सिएर गइरहेछ। सायद नाङ्गिनुलाई मसँग कुनै तह नै छैन। नाङ्गिन निषेध भएरै एउटा निषेध जस्तै भइरहेछ मेरो लागि। मलाई आदिम नाच गर्न मन लाग्दैन र हेर्न पनि, तर यसो भन्दैमा मेरो बचाउ हुने कुनै ठाउँ छैन, साँच्चै छैन। यसैले कि नाङ्गिनलाई तह पनि त छैन। कहिलेकाहीँ यस्तै यस्ता ठाउँहरूमा विराम चिन्ह लागिदिन्छ, तर अफसोस, चिन्ह लाग्दैमा कुनै कुराको अन्त्य हुँदैन। मेरा विचार श्रृङ्खलाहरूमा अनायास विराम चिन्ह लागिदिन्छ। धेरै विवादस्पद गन्थनहरूलाई आफैभित्र थन्को लगाएर एक क्षणको लागि विचार शून्य भइदिन्छु। यसो भनौँ, आफै यो स्थितिमा पुग्छु। केही नसिद्धिएरै म भित्र एउटा विराम चिन्ह लागेको छ, विचार शून्यता। तर सधैँभरि यस्तो हुँदैन, आफैभित्र समाधान भइसक्छु र म फेरि काजमौरोभित्र पस्छु। जे भएको छ, जे भइरहेछ, त्यो यथार्थ हो, र यथार्थ यति नै हो कि मेरी स्वास्नी मरिसकेकी छ। धेरै अघि एउटा छोरो पनि म उनीहरूको मृत स्मरणमा त्यसै झल्किरहेको छु यतिका बेर। यो सानो अति सानो घटना यस्तो धेरैलाई हुन्छ। यथार्थ यति नै हो कि म एउटा लाली गुराँसको जङ्गलभित्र घुमिरहेको छु। यसरी मानिसहरू धेरै घुम्छन्। मेरो यो घुमाइ कुनै ऐतिहासिक घुमाइ होइन। मध्याह चर्किन्छ। तल फाँटमा एउटा धर्सो गोरेटो छर्लङ्ग देखिन्छ। कता कता बाजा बजेको शब्द थर्किएर कानसम्म ठोकिन आइपुग्छ। देख्नु र सुन्नुको भरमा यति नै छ, योभन्दा बढी केही छैन। मलाई लाग्छ अब यहाँ केही हुने सम्भावना छैन। एउटा रुख पनि बिना कारण ढल्न सक्दैन र यो जङ्गलभित्र रुख ढल्न कुनै कारण निस्केको छैन। आहा, म रुख भए एकपल्ट यस्तरी ढलिदिन्थे। अकारण र अनायस एउटा मार्मिक असन्तुष्टिले शरीर चिरेर ल्याउँछ र म यसलाई विरोध गर्न सक्दिनँ। थाहा छ असन्तुष्टि हुनुको कुनै पनि अर्थ छैन। के हुन् र हाम्रा असन्तुष्टिहरू? के जित्छु र म आफ्ना असन्तुष्टिहरूको पसल थापेर? निरर्थक, खाली निरर्थक। फाँटको गोरेटोमा जो अहिलेसम्म मध्याह्नको घाम तलतिर आफूलाई बलौटामा सुकाएको गडेउला जस्तै सुकाइरहेछ, केही काला र रङ्गीन वस्तुहरू ताँती लम्कदै आउँछ। ध्वजा, पताका, लिङ्गो जस्तै जस्तै, एउटा तस्विर जस्तै, एउटा चलचित्र जस्तै क्रमश गोरेटो पोतिन्छ। आदिम जुलुस, यो आदिम देश हो। अघि म सायद डेलिरियममा बोलिरहेको थिएँ। आङमा कोर्रा बज्रन्छ। आदिम हुनुको महत्त्व के छ? प्रश्न उठ्छ कहाँ। आदिमपना त्यागेरै को के हुन सक्छ र? जहाँ जे होस् के हुन सक्छ र? को भन्न सक्छ यो विश्वको प्रारब्ध के हो? तथापि म एउटा आदिम मानिस। आदिम देशभित्र मेरो कुनै परिणति छैन र नाङ्गिनालाई मसँग कुनै तह छैन। एउटा मार्मिक असन्तुष्टिले शरीर चिरेर ल्याउँछ।
नमस्ते, म किशोर शिवाकोटी। तपाईँ अहिले साहित्य परिषद भुटानको आवाजको दुनियाँ रेडियो सिर्जना सुन्दै हुनुहुन्छ। सुन्दै रहनुहोला।
बस्ती छोनु भन्दा अघि
अबको क्रममा पारिजातको अर्को रचना बाधशाला जाँदा आउँदा। ए हजुर, यता सुन्नुहोस् त, यसो फर्केर हेर्छु। आकृति परिचित हो र यस्ता परिचित आकृतिहरूलाई कहाँ, कुन समय, कुन वेशभूषामा के भन्दै गरेको आदि छिटोभन्दा छिटो रफ्तारमा सोचिसक्ने विलक्षण प्रतिभा छ ममा। यो प्रतिभा म आफैसम्म मात्र सीमित छ। मलाई पछिल्लोतिरबाट अचानक बोलाउने त्यस आकृतिको सबै बुदा थाहा भइसकेपछि म भन्न थाल्छु। आजभन्दा 3 वर्ष अघि मैले तपाईँलाई यही याममा यही मोडमा भेटेको थिएँ। आज अड्डा जाँदैछु, त्यतिखेर पनि तपाईँले यही कोट लगाउनु भएको थियो। सायद मलाई पोस सुरुवाल यो होइन, कोट अलिक खुइलिएछ। 3 वर्षमा त यति खुइलिन्छ नै। त्यसपछि आफूले पनि त्यो साक्षात्कारदेखि आजसम्म त्यही स्वेटर लगाएको त्यही अनुपातमा खुइलिएको सुरुवाललाई मनमनमा स्वीकार्दै लुकाउँदै भन्न थाल्छु। त्यस समय तपाईँ खाली खुट्टा हुनुहुन्थ्यो र आज चप्पलमा हुनुहुन्छ, र म त्यस समय चप्पलमा थिएँ र आज यो के भन्छ चाइनिज जुत्तामा छु। तपाईँको अनुहारमा कुनै खास परिवर्तन भएको छैन र 3 वर्षको अन्तरालमा कुनै खास परिवर्तन आउँदैन पनि, ममा पनि आएको छैन। हामी दुवैजना अलिकति पुरानो छौँ, बस त्यति हो। ऊ अवाग भएर मलाई हेरिरहेको छ र उसको हेराएको भाव यस्तो, अर्थात् म प्रति उसको उत्सुकता क्रमश मर्दैछ। अब म आफ्नो संस्मरणको अन्त्य अन्त्यतिर आइपुगेको छु। त्यस दिन पनि तपाईँले ए हजुर यता सुन्नुहोस् त बाट नै आफ्नो सम्बोधन सुरु गर्नुभएको थियो। तपाईँले भन्नुभएको कुराहरू मलाई अक्षरश थाहा छ। तपाईँले भन्नुभएको थियो मेरो नाम चन्द्रदय उपाध्याय, घर पूर्व कोसीपारी सरतिर यसो सामान किन्न भनी आएको थिएँ। बाटैमा भरिया हरायो हजुर, साथमा 2-4 पैसा सिद्धिहाल्यो। जतासुकै मागौँ भने पनि यसो हेर्न हुने घरको उपाध्याय बाहुन हजुर जस्तो भलाद्मीहरूले यसो 2-4 रुपियाँ सहयोग गर्नुभयो भने घर फर्काउँ भनेको। त्यसपछि अनुहारमा करुणा भाव लिएर भुइँतिर हेर्नुभयो अनि मैले तपाईँको व्यवस्थालाई मूल्याङ्कन गर्दै खल्तीको जिटी 5 रुपियाँ दिएको थिएँ। मेरो संस्मरण सुनिसकेपछि ऊ पहिले जस्तो आँखा झुकाउँदैन वा निमेष बारीलाई आँखा जुदाउँछ। हामी आफ्नो आफ्नो बाटो लाग्छौँ। म सोच्न थाल्छु यो त्यतिखेर ताजा पेसेवर थियो, आज यसलाई काठमाडौँको हावाले जितिसकेछ। यस पेसाबाट कमाएको पैसाले ऊ आफ्नो लालाबाला पाल्छ कि मद्यपान गर्छ? यस प्रश्नको भने मसँग उत्तर छैन। उसको पछि जासुस लाग्ने पनि मसँग समय छैन। फेरि यो कति खतरनाक पेसा हो र यसको पछि जासुस लाग्नु आवश्यक छ। पेसा त आजभोलि काठमाडौँमा कस्ता कस्ता छन्। कोटा, परमिट, पासपोर्ट, लेटर बक्स, टेलिफोन, नागरिक प्रमाणपत्र अनि अरू खतरनाक पेसाहरू। अरू नसोचौँ, अहिले मेरो पनि एउटा पेसा छ, अर्थात् म छु, ममाथि अर्को छ, त्यसमाथि अर्को, त्यस्तै त्यस्तै विगत 3 वर्षभरिको मेरो जीवनमा कुनै परिवर्तन आएको छैन। ज्वरो 3 वर्ष पुगेको छ, रोगी छ, सधैँ पहेँलो र ख्याउटे, स्वास्नी जागिर खान लायक छैन, डेरा जमाना हेरी यस्तै मान्नुपर्छ, कारण घर धोत्रो छ, घरपति काठमाडौँ साविक घरपतिहरू जस्तै, कहिलेकाहीँ खुसी पारिदिन्छु, बढी सही दिनुपर्छ, तलब घर बहाल र रोगी छोराहरूको जोड घटाउको परिणाम मेरो खुइलिएको स्वेटर त्यो पेसेवरको कोट जस्तै, प्राय एक्लै हिँड्छु बानी भनौँ, यसरी एक्लै हिँड्दै कहिलेकाहीँ म सम्भावित तर निकै डरलाग्दो कुराहरू सोच्ने गर्छु, यदि डाक्टरले तेरो छोरीलाई ब्लड क्यान्सर हुन्छ भनिदिए म रातारात छोरीलाई विदेश पुर्याउन सक्दिनँ, जसरी यहाँका पहुँचवालाहरूले पुर्याउने गर्छन्, जसरी पहुँचवालाहरूले रगत साटेर आफ्ना छोराहरू बचाउने गर्छन्, मलाई पनि त्यसरी छोरा बचाउने चाहना हुन्छ, मायाको हिसाब एउटै हो, कहिले सोच्छु मेरी स्वास्नी दोस्रोपल्ट भारी जिउकी भएकी छे, यदि डाक्टरले तेरो स्वास्नीको पाठेघरमा बच्चो अप्ठ्यारो किसिमले बसेको छ, यहाँ उपचार हुन सक्दैन, अन्तै लैजाऊ भनिदिए, म उसलाई रातारात पुर्याउन सक्दिनँ जसरी पहुँचवालाहरू सक्छन्, यहाँ पनि माया र चाहनाको हिसाब एउटै हो, म यसरी धेरैपल्ट आतंकित भएको छु, मैले जीवनलाई उठ जोगी फटकार छालाको रूपमा लिन सकेको छैन, जीवनप्रति म पनि लवस्तरो हुनै सक्दिनँ, यसरी म मनभित्र थुप्रै शङ्का उपशङ्का पालेर आतंकित हुँदै बाँचेको छु, यो मोडमा आएपछि आज बाध्य भएर म अर्को संसारमा दोहोऱ्याउन गइरहेछु, संस्मरण कुनै महत्त्वपूर्ण सुखदायी पनि छैन, 2 वर्ष अघि ठिक यही बाँस गाडिनेर साँझ एकजना गरिब पहाडिया जस्तो देखिने मान्छेले अचानक मेरो बाटो छेक्यो र भन्यो, मेरी सुत्केरी स्वास्नी विच्छेद छे, त्यो बागमती पार्टीमा ओढ्ने ओछ्याउने केही छैन, लाउन हजुर मर्दो होली मुखमा माड हाल्ने पैसा पनि छैन, त्यसपछि ऊ धोत्रे स्वरले रोएको थियो, उसको आँसु सक्कली थियो कि नक्कली के जानु, अति सम्भव ऊ पनि पेसेवाल नै थियो, त्यस दिन मेरो खल्ती मात्र खल्ती थियो, कसैले छामेदेखि ऊ विसङ्गत नै हुन्थ्यो होला, विशेष म त उसको नाटकप्रति बढी सचेत पनि थिएँ, यो छोटो संस्मरण यही टुङ्गिन्छ, अब मेरो अड्डा आइपुगिसकेको छ, यो अड्डा मेरो परिभाषामा म जस्ता मान्छेका भावनाहरूको वाचशाला हो, नभए पनि समय बिताउँदै बुढो हुँदै जाने यन्त्रशाला हो, यहाँ कुर्सीहरूको आफ्नो आफ्नो तह छ अरू ठाउँ जस्तै, र मेरो पनि एउटा निश्चित कुर्सी छ, दर्ता फाँटमा घुम्ने होइन भाँचिने सम्भावना भएको, कुनै समय म अलिक दुब्ल्याएको बेला म यस कुर्सीमाथि बसेर शारीरिक यातना खप्छु, जुन यातनालाई मेरो कामको व्यस्तताले एक रत्ती पनि भाड्न सकेको हुँदैन, अति निरस एक रस काम हो यो, हात बसिसकेपछि गाह्रो भने छैन, यो विभाग नै यस्तो, यहाँ कुर्सीमा बसिसकेपछि आफूलाई प्राकृतिक आवश्यकता नपरेसम्म उठ्न पाउँदैन, साथीको घडीमा हेर्छु 10:30 भइसकेको छ, मेरो सामुन्ने फेरि उही अनुहार देखा पर्छ, हो 3 दिन अघि त्यो यही निलो ट्र्याक सुटमा आएको थियो र हातमा याक चुरोटको बट्टा यसरी नै समातेको थियो, अनावश्यक आत्मीयता देखाउँदै ऊ भन्छ, अस्तिको काम भइसक्यो, अस्तिको काम त अस्ति नै भइसक्यो, यो आज फेरि दर्ता गरिदिनुहोस् है, हवस्, यहाँबाट यो फाइल कहाँ जान्छ, उसलाई मनमनमा खप्पिस नभइसकेको मान्छे ठान्दै म जवाफ दिन्छु, उता मैले सङ्केत गरेको देब्रेतिरको कोठा हेर्दै ऊ सोध्छ, त्यसपछि म फेरि आफ्नो शिरमाथि सङ्केत गर्दै भन्छु, माथि त्यो कागज पुग्नलाई त्यहाँ कति लाग्छ, मलाई आफैभित्र कता कता केही अस्तव्यस्त हुँदैछ जस्तो लाग्छ, त्यसैले केही झर्को मानेर भनिदिन्छु, घटीमा 6 महिना, 3 शब्दको मेरो प्रतिउत्तरले उसलाई निकै अत्याय छ क्यारे, ऊ अचानक यस्तो काममा हाँस्न पर्ने प्रचलित हाँसो हाँस्दै भन्छ, होइन अलिक चाँडो गरिदिनुहोस् न, धन्दा किन मान्नुहुन्छ, तपाईँ हाम्रो छँदैछ नि, अब म दर्ता फाँटको कुर्सीवाल विशुद्ध मान्छे भएर आफैबाट बाहिर निस्कन्छु र भनौँ एक किसिमको विस्फोट नै भइदिन्छु, तपाईँ हाम्रो छँदैछ नि, के छ तपाईँ हाम्रो, खोइ के छ त्यो वाक्य यहाँ प्रयोग हुँदैन जिउ, उता हुन्छ माथि हुन्छ यहाँ हुँदैन, नयाँ मान्छे जस्तो लाग्नुहुन्छ नि, मेरो पड्काइले एकछिन त उसलाई विस्मित पार्छ, त्यसपछि मलाई केही थाहा हुँदैन, अनि अघि निस्केको विशुद्ध मान्छे म फेरि दर्तावालको खोलभित्र पसिसकेको हुन्छु, समय बित्छ थाहै नपाई, आखिर 4 बज्नु न हो,
मेरो देश डुब्ने लाग्यो किनार लगाइदेऊ, सपुत छौकी कोही माझी बचाइदेऊ, मेरो देश डुब्ने लाग्यो किनार लगाइदेऊ, सपुत छौकी कोही माझी बचाइदेऊ, केही ढुकढुकी छ बाँकी मर्न त्यसै नदेऊ, मर्न त्यसै नदेऊ, मेरो देश डुब्ने लाग्यो किनार लगाइदेऊ, सपुत छौकी कोही माझी बचाइदेऊ, कोही यो देशलाई आँखा भरि लुकाउने हो, जति आए उस्तै आए आफ्नै दुनु सोझाउने आएन कोही यो देशलाई आँखा भरि लुकाउने हो जति आए उस्तै आए आफ्नै दुनु सोझाउने
अरू भोकै प्यासै मर्दा आफू अझै रमाउने नेपालीको पीडाले आँसु कति नझर्ने आँसु कति नझर्ने
मेरो देश डुब्न लाग्यो किनारे लगाइदेऊ सपुत छौ कि कोही माझी बचाइदेऊ को शान राख्ने हो के था बरसिएर छुटाउँछ शिर आफ्नै एउटा थियो खुकुरी नेपालको शान राख्ने हो के था बरसिएर छुटाउँछ शिर आफ्नै
उज्यालो कतै छैन आँसो छैन कहीँ अशान्ति नै देख्छु रोदन जहीँ तहीँ रोदन जहीँ तहीँ
मेरो देश डुब्न लाग्यो किनारे लगाइदेऊ सपुत छौ कि कोही माझी बचाइदेऊ छन् यस्तो मान्छे जसले यो देश जोगाउला विध्वंस क्रान्ति साटो शान्तिको ब्युरो खुल्ला
जसले हिमाल तराई पहाड सबै एउटै देख्ला नेपाल शिरमा राखी शान्तिको गीत गाउला
बाधशाला बाहिर निस्किएपछि यसो खल्ती छाम्छु र शङ्का उपशङ्काले ग्रस्त हुँदै एकपल्ट घर सम्झन्छु छोरालाई बदाम लैजाउँ र रायोको साग ठिक त्यति नै खेर पेटीमा उभिएको एक जोड युवकलाई म गम्भीर कुराकानी गरिरहेको सुन्छु मेरो कान त्यतै एकाग्र हुन्छ सामान्य परिस्थितिमा एकसाथ त दुवैजना बोल्दैनन् त्यसैले एकजना जो दुई मध्ये बढी व्यक्तित्वशाली देखिन्छ त्यही बोलिरहेछ कुनै बस कम्पनीको मालिक चिन्नु भएको छैन कुनै स्टाफ अह कुनै बस ड्राइभरलाई पनि ड्राइभर त खोजे चिनिएला त्यसो भए तपाईँ यसो गर्नुहोस् बस पार्क जानुहोस् टिकटको दलाली गर्नुहोस् केही गर्नु पर्दैन टेक्निक ड्राइभर मार्फत निकाल्नुपर्छ दिनको केही नभए पनि 30 रुपियाँ त कमाउन सक्नुहुन्छ सुन्ने युवक केही सोचेर जुत्ताको नङले भुइँ कोट्याउँछ बिना कुनै सार्थकताले प्रेरित म त्यो बोल्ने युवकसँग आफूलाई दाँच्न खोज्छु दाज्नै नपर्ने तर दाँच्छु पहिरन हाउभाव बोलीचालीको छाँट केही पनि हामी बिच सामञ्जस्य छैन कारण म निरपेक्ष गरिबको रेखामुनि परेको मान्छे हुँ ममा यस्तो व्यक्तित्व हुनै सक्दैन तथापि म आज आफ्नो मानसिकतामा 10% अस्वस्थ छु साग र बदाम बोकेर फर्कन लाग्दा मलाई एउटा युवक आकृतिको सम्झना आउँछ जो 3 वर्षदेखि बेकार छ ठाउँ ठाउँ जानु र काम खोज्नु नै उसको पेसा भइसकेको छ हप्तामा एकपल्ट ऊ म कहाँ आउने गर्छ र भन्छ लौ न मलाई पनि तान्नुहोस् न तपाईँको शाखातिर मेरो शक्तिहीनताप्रति अचेत छैन ऊ तथापि ऊ मलाई जिज्याउँछ उसको आकृतिको सम्झना नै आजभोलि मलाई एउटा थप मानसिक पीडा भएको छ घरमा पुगेर चिया दिइसकेपछि परिचित पाराले ढोका उग्रन्छ र परिचित आवाज आउँछ आइपुग्नु भयो दाई म स्थिति सृजना गर्छु आफूलाई त्यस विशिष्ट युवकको नक्कल उतार्न तयार पार्छु मलाई थाहा छ म गरिबको व्यक्तित्व कुनै बिन्दुमा पनि त्यस युवकको व्यक्तित्वसँग मेल खाँदैन तथापि सोच्छु नक्कलसम्मै नहो कोसिस गरौँ एकछिन सोचे जस्तो गरी म भन्छु कुनै बस कम्पनीको मालिक चिन्नु भएको छैन कुनै स्टाफ अह कुनै बस ड्राइभर पनि ड्राइभर भने यसो हेरौँ, त्यसो भए तपाईँ यसो गर्नुहोस्, बस पार्क जानुहोस्, टिकट दलाली गर्नुहोस्, केही गर्नु पर्दैन, ड्राइभर मार्फत सिकिहाल्नुहुन्छ, केही नभए पनि दिनको 30 रुपियाँ त कमाउन सक्नुहुन्छ। कुन्नि के सोचेर हो ऊ एकछिन घोप्टो पर्यो। मैले कसलाई कसलाई आश्वस्त पारेँ, यस प्रश्नको अघि म निर्वाक्य छु, म एकाएक सोच्न पुग्छु, म जस्तो निरपेक्ष गरिबको रेखामुनि परेको व्यक्तित्वहीन बाधाशाला खप्ने मान्छे यहाँ कति छन्, एकपल्ट कतारमा उभिन पाए हुने। हवस् त श्रोता मित्र, आजको कार्यक्रमको समय सिद्धि नै लागेकोले कथा सुनिसकेपछि तपाईँको सल्लाह सुझाव प्रतिक्रिया र कृतिहरू पठाउन चाहिँ नभुल्नुहोला। हाम्रो ठेगाना हो www.radiosrijana.bhutanese-literature.com। ठेगाना फेरि एकपटक www.radiosrijana.bhutanese-literature.com। तपाईँको सल्लाह सुझाव र प्रतिक्रियाको आशा राख्दै म कार्यक्रम प्रस्तुता बिदा हुन चाहन्छु। फेरि भेटौँला। हवस् त नमस्ते।
Yeah.